मनोरम कहानियाँ। श्रोताओं, मनोरम कहानियाँ कार्यक्रम की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हूँ। मरियम मेहरदादी का सलाम स्वीकार कीजिए। श्रोताओं, जैसा कि पिछली कड़ी में हमने कहा था कि अल-फलैला किताब की कुछ कहानियों में विशेष नाम अपनी भूमिका निभाते हैं। इसी कारण किसी कहानी के विश्लेषण में विशेष नामों का विशेष अध्ययन किया जाना चाहिए। इन नामों से पात्रों के भविष्य और स्थिति का अनुमान लगाया जा सकता है। ये विशेषता इस किताब की लंबी कहानियों के पात्रों के खास नामों में देखी जा सकती है। इसलिए यहाँ ये निष्कर्ष निकाला जा सकता है कि कहानी का लंबा होना और उसके प्लॉट का जटिल होना खास नामों के चयन का एक मापदंड है। कहानीकार द्वारा कहानी के पात्र के विशेष नामांकन के लिए ज़रूरी है कि अन्य अनेक पात्रों के बीच वो पात्र नायक हो जिसे विभिन्न चुनौतियों का सामना हो, या ये कि कहानी में उसकी मूल भूमिका हो। अल-फलैला की कहानियों में खास नामों के बारे में ध्यान योग्य बिंदु ये है कि ये नाम ऐतिहासिक एवं धार्मिक व्यक्तियों से विशेष हैं। उदाहरण स्वरूप हारून रशीद और उसके पुत्र और अन्य अब्बासी खलीफा तथा सुलेमान, खेजर और रुस्तम। ये नाम ऐतिहासिक एवं सांस्कृतिक पृष्ठभूमि की याद दिलाते हैं और इस आधार पर भविष्यवाणी की जा सकती है कि इस पात्र की क्या भूमिका होगी, इसलिए कि इतिहास में उससे संबंधित लगभग पूर्ण जानकारी मौजूद है। यद्यपि इनमें से कुछ पात्रों की भूमिका कहानी के अनुसार महत्वपूर्ण होती है और इससे भी बढ़कर कहानीकार का दृष्टिकोण महत्वपूर्ण होता है। इस बिंदु पर ध्यान देने की ज़रूरत है कि अल-फलैला के कहानीकार अपनी कहानियों के नामों को पात्रों के अनुसार गढ़ने में किस हद तक सफल रहे हैं। श्रोताओ, अब हम आपको पिछली कड़ी में सुनाई गई कहानी का अगला भाग सुनाते हैं। श्रोताओ, पिछली कड़ी में हमने बताया था कि एक रात हारून रशीद ने अपने वजीर जाफर बरमक्की और मसरूद शमशीरजन के साथ भेस बदल कर शहर में निकलने का इरादा किया ताकि लोगों के हालात से अवगत हो सकें। जब वे दजला नदी पर पहुंचे तो उन्होंने एक नाविक से कहा कि उन्हें दजला की सैर कराए। बूढ़े आदमी ने उनसे कहा कि ये घूमने फिरने का समय नहीं है, इसलिए कि हर रात हारून रशीद दजला पहुंचकर नाव से सैर करता है और उसके एलची ऐलान करते हैं कि जो कोई भी इसके बाद दजला में दिखाई देगा उसकी गर्दन मार दी जाएगी। हारून रशीद उसकी ये बात सुनकर आश्चर्य में पड़ गया, लेकिन पैसे देकर उसने नाविक को राज़ी कर लिया और झूठे खलीफा को देखने में सफल हो गया। खलीफा ने नाविक को अधिक पैसे देकर अगली रात के लिए भी दजला की सैर के लिए तैयार कर लिया। अंततः वे बनावटी खलीफा तक पहुंचने में सफल हो गए, लेकिन वे खलीफा के संतरियों के हाथों गिरफ्तार हो गए। जब वे खलीफा से व्यापारी के रूप में अपना परिचय कराते हैं तो खलीफा उन्हें अपने साथ महल में ले जाता है और मेहमानों की भांति उनका स्वागत करता है। महल की एक एक चीज़ को देखकर वे अचरज में पड़ जाते हैं। इस बीच बड़ा सा दस्तरखान लगाया जाता है और सब दस्तरखान पर बैठकर खाने में व्यस्त हो जाते हैं। कुछ देर बाद हारून ने वजीर के कान के पास अपना मुंह ले जाकर उससे कहा, जाफर, मैं असली खलीफा हूँ। इसके बावजूद मेरे महल में इस तरह का तामझाम नहीं है और मैंने अपने दस्तरखान पर कभी भी ऐसी अनुकंपाएं नहीं देखी हैं। काश हम ये जान सकते कि ये युवा क्या करता है और कैसे यहाँ तक पहुँचा है। खलीफा ने हारून रशीद और जाफर बरमक्की को कानाफूसी करते हुए देख लिया और उसने कहा, लोगों के समूह में बैठकर कानाफूसी करना असभ्यता है। अगर कुछ बताने योग्य है तो कहो ताकि हम भी सुन लें। जाफर बरमक्की ने माफ़ी मांगते हुए कहा, श्रीमान जी, मेरे साथी कह रहे हैं कि हम अब तक कई देशों की यात्रा कर चुके हैं और अनेक राजाओं के दस्तरखान पर बैठ चुके हैं, لیکن ہم نے کبھی ایسا شاندار دسترخوان نہیں دیکھا تھا۔ کتنا اچھا ہوتا اگر ان سمست انوکمپاؤں کے ساتھ کوئی گانے والا بھی ہوتا۔ خلیفہ نے برمکے کی بات سن کر نکٹ ہی رکھے ہوئے ایک تبلے پر ہاتھ مارا۔ ترنت ہال کا دوار کھلا اور سنگیت کے اپکرن کے ساتھ ایک یوک اندر آیا اور ہال میں ایک کرسی پر بیٹھ گیا۔ اس نے ساز کے تاروں کو چھیڑا اور گانا آرمبھ کر دیا۔ کچھ دیر وہ گاتا بجاتا رہا کہ اچانک بناوٹی خلیفہ سنہاسن سے اٹھا اور ہوش کھو بیٹھا اور اس نے اپنے وستروں کو پھاڑ ڈالا۔ سیوکوں نے ترنت وہاں پردہ کھینچا اور اس کے وستر بدلے اور پناہ سنہاسن پر بیٹھا دیا۔ خلیفہ جب تھوڑا سا ہوش میں آیا تو اس نے منموہک آواز والے سیوک سے کہا کہ پھر سے گانا اور بجانا آرمبھ کرے۔ سیوک نے بھی انوپالن کیا اور غمگین گیت گانا شروع کر دیا۔ تھوڑی دیر بعد خلیفہ رونے لگا، اپنے ستھان سے اٹھا اور پھر قیمتی وستروں کو اس نے پھاڑ ڈالا۔ سیوکوں نے پناہ اسے نئے وستر پہنائے اور سنہاسن پر بٹھا دیا۔ خلیفہ نے ایک بار پھر تبلے پر ہاتھ مارا، ہال کا دوار کھلا اور اس بار دو یوا سیوک اندر آئے۔ وہ بھی آ کر کرسیوں پر بیٹھ گئے۔ ان میں سے ایک نے سنگیت اپکرن اٹھایا اور بجانا آرمبھ کر دیا اور دوسرے نے میٹھی آواز میں گانا شروع کر دیا۔ خلیفہ یہ درد بھرے شعر سن کر پھر سے بے قابو ہونے لگا۔ وہ چیخنے چلانے لگا اور پھر سے اس نے اپنے کپڑے پھاڑ ڈالے اور وہ بے ہوش ہو کر فرش پر گر پڑا۔ اس بار بھی سیوک وہی پردہ لائے اور پردے کے پیچھے اس کے وستر بدلے اور نئے وستر پہنا دیے۔ اس دوران ہارون رشید کی نظر خلیفہ کے ننگے بدن پر پڑ گئی۔ بناوٹی خلیفہ کی کمر پر کوڑوں کے نشان اور پرانے گھاؤ تھے۔ ہارون نے جیسے ہی اس یوک کے شریر پر کوڑوں کے نشان دیکھے تو جعفر سے کہا، جعفر یہ یوک کوئی چور ہے۔ وزیر نے پوچھا، ہے خلیفہ آپ کو کیسے پتا چلا؟ ہارون نے کہا، اس کی کمر پر میں نے کوڑوں کے نشان دیکھے ہیں، نشچت روپ سے اسے گرفتار کیا گیا ہوگا اور چوری کے اپرادھ میں کوڑے لگائے گئے ہوں گے۔ بناوٹی خلیفہ جب نئے وسر گرہن کر کے سنہاسن پر بیٹھ گیا تو اس نے دیکھا کہ اس کے مہمان پھر سے کانا پھوسی کر رہے ہیں۔ اس نے پوچھا کہ ہے سجن ویاپاریوں، پھر سے تم ایک دوسرے کے کان میں کچھ کہہ رہے ہو اور کچھ ہم سے چھپا رہے ہو۔ جعفر برمکی نے جواب دیا، آپ سے ہٹ کر ہم کوئی بات نہیں کر رہے ہیں مالک، میرا ساتھی کہہ رہا ہے کہ ہم اب تک کئی دیشوں کی یاترا کر چکے ہیں اور انیک راجاؤں سے مل چکے ہیں، لیکن کبھی کسی راجا کو اتنے قیمتی وستر پھاڑتے ہوئے نہیں دیکھا۔ میرے دوست کا کہنا ہے کہ اتنے قیمتی وستروں کو پھاڑنا اچھا کام نہیں ہے۔ خلیفہ نے کہا، یہ وہ وستر ہیں جنہیں میں نے اپنے ہاتھوں سے پریشرم کر کے خریدا ہے اور جو میرا دل چاہے گا میں وہ کروں گا۔ اس کے علاوہ میں پناہ انہیں نہیں پہنتا ہوں، بلکہ 500 سکے کے ساتھ اس سبھا میں اپستھت کسی ویکتی کو اپہار سوروپ دے دیتا ہوں۔ شروتاؤ، کہانی کا شیش بھاگ اگلے کاریکرم میں آپ کو سنائیں گے، سننا نہ بھولیے گا۔